से लेके आ रहे हैं बड़े ब्रांड्स की बड़ी सेविंग्स और बिग सेल खास आपके लिए।
जी हाँ, वर्ल्ड फेमस ब्रांड के परफ्यूम्स, कॉस्मेटिक्स एंड स्किन केयर, हेल्थ एंड ब्यूटी प्रोडक्ट्स,
80% तक की सेविंग्स ऑन योर फेवरेट ब्रांड्स।
बस आपको आना है 135 कॉमर्स वैली ड्राइव, ईस्ट मार्कम।
ध्यान रहे, सेल तो सिर्फ अप्रैल 20th से मई 12th तक ही है, फ्राइडे, सैटरडे, संडे और मंडे। विजिट lizascosmetics.com।
अपनी कम्युनिटी दा सब तो वड्डा, वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुके है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गार्लिक कीजी, सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल ले नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
चांदनी बैंक्वेट हॉल,
इंटेलिजेंट चॉइस लोकेशंस, साउंड सिस्टम इनोवेशंस, चांदनी बैंक्वेट हॉल,
30 years ऑफ हॉस्पिटैलिटी एक्सपीरियंस, कॉर्पोरेट इवेंट, एग्जीबिशन, एक्सपो और एनी सेलिब्रेशन,
सारे पैकेज का नाम चांदनी बैंक्वेट हॉल। आज ही कॉल कीजिए 4372188734, chandnihalls.ca।
इन सब कामों के लिए तो मुझे बैक होम ही जाना पड़ेगा।
कौन से काम?
वही, बेटी की शादी सर पर है और ज्वेलरी का खास काम अभी तक नहीं हुआ।
बस इतनी छोटी सी बात, आप पायल ज्वेलर्स पे जाओ ना।
मगर मुझे चाहिए 22 कैरेट की कस्टम ब्राइडल ज्वेलरी, हीरे की अंगूठी, चूड़ियाँ, बालियाँ, कड़े, वो भी लेटेस्ट डिजाइन के और इम्पोर्टेड मटेरियल में।
हाँ हाँ, पायल ज्वेलर्स पे सब किस्म की ज्वेलरी है और वो स्पेशलाइज करते हैं इन सब में ही, दुबई, सिंगापुर, इंडिया, पाकिस्तान और यहाँ की तमाम लेटेस्ट ज्वेलरी।
मुझे उनका एड्रेस बताओ, मैं आज ही ये काम जाके करवाती हूँ।
पायल ज्वेलर्स की ग्रैंड ओपनिंग होने जा रही है 11th मई को एट 11 AM, 2720 नॉर्थ कॉर्ट ड्राइव, यूनिट 42, ब्रैम्पटन, या कॉल करें 9057907879।
यूं ही चला चल रही, यूं ही चला चल रही प्लानिंग फॉर वेकेशन।
हवाई टिकट की कीमतें तो आसमान को छू रही हैं।
अरे मेरे लिए कोई डील तो देखो।
और मशीन के बजाय रिप्रेजेंटेटिव से बात करें।
है ना एयरविंग ट्रेवल, होलसेल रेट, पाकिस्तान, इंडिया और मिडल ईस्ट, एवरीवेयर वेयर यू वांट टू ट्रेवल।
एक्सीलेंट एक्सीलेंट,
पर्सनलाइज्ड ट्रेवल सॉल्यूशंस, अफोर्डेबल, इजी एंड डिस्काउंटेड एयरफेयर्स।
Airwing Travel and Tours,
905-272-2300,
ओपन माइक कैफे एंड कुजीन, जहां आपको मिलेंगे मजेदार खाने जैसे कि लाहौरी गोट कड़ाही, शिनवारी गोट कड़ाही, निहारी, हलीम, पाए, बिरयानी, सीख कबाब, चिकन टिक्का, शवरमा, पिज्जा और मजेदार लाहौरी छोले, पालक पनीर और बहुत सी वेजिटेरियन ऑप्शंस। ओपन माइक कैफे एंड कुजीन, वही देसी अंदाज और वही देसी जायका। केटरिंग स्पेशल, 8 आइटम्स फॉर जस्ट 9.99, मिनिमम 30 पीपल्स, 1310 दंदा स्ट्रीट ईस्ट, मिसिसागा, यूनिट 3। ऑर्डर नाउ, कॉल 416-526-6800।
लंच रेडी है? बहुत भूख लगी है।
या मॉम, मैंने तो ब्रेकफास्ट भी नहीं किया।
बाय द वे, क्या बनाया है?
जो टीवी देखते हुए खाएगा उसके लिए करेले, और जो मोबाइल हाथ में लेकर खाएगा उसके लिए टिंडे, और जो तमीज से सबके साथ मिलकर खाएगा उसके लिए बिरयानी।
यही है मीनार बासमती राइस का मजा, लंबा खिलता खुशबूदार दाना, पर जब भी खाना मिलकर खाना। मीनार हर दाने में प्यार।
दांतों का कोई भी मसला हो या करानी हो डेंटल क्लीनिंग, डॉक्टर फयाज एंड एसोसिएट्स आपकी पहली चॉइस। पैराडोंटिक्स, ऑर्थोडोंटिक्स, डेंटल इम्प्लांट, कॉस्मेटिक डेंटिस्ट्री एंड मच मोर। वार्म एंड फ्रेंडली एटमॉस्फेयर जहां आप अपनी जबान में अपनी तकलीफ बयान कर सकते हैं। आपके पास डेंटल इंश्योरेंस है या नहीं, कोई मसला नहीं। स्कारब्रो में एक और मिसिसागा की दो लोकेशंस पर आपको सर्व करते हैं। अपॉइंटमेंट के लिए अभी कॉल कीजिए 9052325678 मिसिसागा 4167579999 स्कारब्रो।
खुदा न करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो न सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 4165700157।
कहते हैं कि माया को खींचे माया कर कर लंबे हाथ। हैरिसन द मेजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल कमर्शियल मॉर्गेज रीफाइनेंसिंग आपने करनी है, किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है, सारे बैंकर्स और लेंडर्स के साथ डीप तल्लुक आता है इनके, आपको फाइनेंसिंग का बंदोबस्त भी हो जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे। हैरिसन जी बड़ी कमाल की तिगड़म लड़ा सकते हैं, बस आप कॉल कर लीजिए और पैसे का रेंज हो जाएगा $228 से $1000 महीना कैसे बचा सकते हैं। कॉल हैरिसन नाउ 6472281000 हैरिसन ऑफ मेजेस्टिक मॉर्गेजेस।
जी अस्सलाम वालेकुम, नमस्ते, सत श्री अकाल, आदाब, कैसे हैं आप सब। उम्मीद करते हैं कि खैरियत से होंगे। साजो आवाज प्रोग्राम की शुरुआत, और उम्मीद करते हैं कि दिन के सारे प्रोग्राम थे आपने एंजॉय किए होंगे। और अब हमारी बारी आ गई है 3 से लेकर ऑनवर्ड जब तक सनसेट नहीं होता, साजो आवाज प्रोग्राम। आरफा जी माजे जमाल स्टूडियो में मौजूद हैं और बहुत जल्द आपके साथ प्रोग्राम में शामिल भी हो जाते हैं। मैं हूं सरवत फारूक, और कुछ खबरें आपको बता देंगे, बाकी सारी डिटेल जो है वो हमारी टीम यहां पर सारी मौजूद है, वो भी आपको देती जाएगी। मौसम बहुत अच्छा है, सबसे अच्छी खबर तो यही है, 16 डिग्री है भाई, डबल डिजिट है, एसी लगाने की जरूरत ही नहीं, रब ने खुद ही एसी लगाया हुआ है। इस वक्त 3:07 हो गए हमारी स्टूडियो की घड़ियों में, और बैक होम की खबर यही आई है कि वहां पर ठीक ठाक गर्मी है। जब टेम्परेचर 40s में चला जाए अभी से, फिलहाल आ जाते हैं वापस eawaz.com के ऊपर, हमारी टिकटॉक पे आइएगा। आज हमारी टीम जो थी सुबह सुबह वहां पर पहुंची हुई थी सिटी ऑफ ब्रैम्पटन, उसकी थोड़ी सी आपको सैर भी कराएंगे, और साथ साथ हमारे जो ब्रैम्पटन के मेयर हैं उन्होंने भी जो अपनी एक उसके ऊपर आप टिकटॉक पे जाकर आपको ये सारा जो हमारी रील्स हैं उसके ऊपर आपको मिल जाएगा कि आज वहां पर क्या हुआ था। अच्छा जी, और साथ www.eawaz.com जहां पर ना सिर्फ आप प्रोग्राम को सुन सकते हैं बल्कि देख भी सकते हैं, और साथ कोई भी अगर आपको स्पॉन्सर का नंबर चाहिए तो भी आप वहां से ले सकते हैं। आरफा जी बिल्कुल मेरे साथ प्रोग्राम में शामिल हो चुकी हैं, चलिए उनको वेलकम कर देते हैं। आरफा जी
साहब अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुह। 9 मई, और देखिए देखते देखते दिन कितनी तेजी से गुजरते चले जाते हैं। प्रोग्राम में आप तमाम को खुश आमदीद कहना चाहती हूँ। आज 9 मई का दिन है, और यकीनन पाकिस्तान की तारीख में ये दिन एक स्याह बाब की तरह ही देखा जाएगा। आज के प्रोग्राम में हमारी कोशिश होगी कि एक दो लोगों से आपकी बात कराएं, तो हमारे साथ जनाब लेफ्टिनेंट जनरल लोधी साहब हमारे साथ मौजूद होंगे, उनसे मैं बातचीत कराऊंगी आपकी। और तकरीबन 3:30 पर जनाब शाहीन सहवाई साहब हमारे साथ मौजूद होंगे, हम उनसे आपकी बात कराएंगे और हर एंगल से इसके बारे में बातचीत करेंगे। पाकिस्तान और इंटरनेशनल न्यूज की तरफ हम आपको पहले लिए चलते हैं। सबसे पहले तो आपके साथ जिक्र करना चाहती हूं कि आज 9 मई है, और पाकिस्तान की आर्मी ने जो इसमें बयान दिया है, उन्होंने ये कहा, आर्मी चीफ ने बाकायदा इससे कहा है कि 9 मई का स्याह बाब रकम करने वालों से कोई समझौता नहीं होगा। इसी हवाले से मेरी बातचीत होनी है जनाब लेफ्टिनेंट जनरल नईम खालिद लोधी साहब के साथ। नईम खालिद साहब ने एक कोशिश की, आपको पता ही है, और इससे पहले वो हमारे साथ प्रोग्राम में शामिल भी हुए थे, उनका बड़ा खूबसूरत एजेंडा था इस मामले को, यानी मुल्क में ये जो खींचा तानी और डिवीजन اور وہ فورسز جو ایز اے ڈیوائسو فورسز رول پلے کر رہی ہیں ان کا خاتمہ بہت ضروری ہے. آپ امیجن کیجئے گا, یہ میں اور آپ اپنی عام زندگی میں بھی لاگو کرتے ہیں کہ اگر آپ کا ایک گھر ہے اور اگر اس میں سے تیسری پارٹی یا باہر کے لوگ آ کے اس میں انٹروین کرتے ہیں تو اچھا بھلا گھر اجڑنے میں دیر نہیں لگتی. پاکستان کی صورتحال کچھ اسی طرح سے ہے. کچھ اپنے ہی لوگ پہلے آپس میں ڈویژن اتنی زیادہ کی, اس کے بعد پھر پارٹیز کے اندر انٹرنل ڈویژن کی. ایک پارٹی میں میرا کوئی کسی کے ساتھ نہیں ہے, مگر پیپلز پارٹی جو ہے نا وہ اس وقت خاموشی سے چل رہی ہے. بلکہ میں یہاں پہ ایک چیز کو ہائی لائٹ کرنا چاہوں گی. آپ بتائیے, پاکستان میں دیر از اے چینج ایکسپیکٹڈ, جس میں وزارت خارجہ کی پوزیشن کے لیے اور مسلم لیگ نون جیسا یہ کہہ رہی ہے کہ جو پیپلز پارٹی ہے وہ صرف ہمیں سپورٹ نہ کرے بلکہ وہ باقاعدہ گورنمنٹ کی فارمیشن میں ہمارے ساتھ آئے. آپ منسٹریز جو آپ کو چاہیے وہ منسٹریز نے, مگر پیپلز پارٹی کی سب سے بڑی ریزرویشن وزیر خارجہ کی پوزیشن کی ہے. تو کہا جاتا ہے کہ وزیر خارجہ کی پوزیشن یا ہینا ریوانی کھر کو ملے گی یا فرسٹ پریفرنس جو ہے وہ جناب بلاول زرداری صاحب کے لیے ہوگی. یعنی اب کچھ ایک پوزیشن جو ان کو چاہیے ان پہ بھی ہوگی. تو میں بات کرنے جا رہی تھی کہ بعض اوقات پارٹی کے ارکان ہی ایسی بات کر دیتے ہیں جو باہر نکل کے ابہام پیدا کرنے کا باعث بنتی ہے. ہمارے ساتھ ایک انٹرویو تھا, آئی بلیو دس منڈے کو, یہ انٹرویو منڈے یا ٹیوزڈے کو انٹرویو تھا, اور یہ جو انٹرویو تھا پاکستان کی بہت اہم شخصیت یعنی جناب جو ہمارے صدر پاکستان جناب زرداری صاحب ہیں ان کے مشیر خاص کا ہمارے ساتھ انٹرویو طے پایا ہوا تھا. مگر اینڈ ٹائم پہ انہوں نے ہماری کال بھی لی, انہوں نے بات بھی کی اور انہوں نے کہا کہ اس وقت ہم جس پروسیس میں سے گزر رہے ہیں دیر از سم نیگوسیشن گوئنگ آن, اور میں نہیں چاہتا کہ کوئی ایسی بات ہو جس کی وجہ سے کوئی ابہام پیدا ہو. اٹ واز اے ویری وائز آف ہم, سو وی سیٹ اوکے دیٹس اوکے, جب آپ کے پاس موقع ہو تب آپ تشریف لائیے گا, وی ول ڈیفینیٹلی ٹاک اباؤٹ. دس از سم تھنگ گوئنگ آن بہائنڈ دا سین. پاکستان میں اگلے کچھ عرصے میں آپ کو کچھ ایک وزارتیں تبدیل ہوتی نظر بھی آئیں گی, جس میں ایک اہم پوزیشن وزارت خارجہ کی ہے. جنرل لودھی سے جو میری بات چیت ہونی ہے, جنرل لودھی نے اپنے تئیں ایک کوشش شروع کی تھی اور یہ پورے کے پورے ان کے نکات تقریباً پانچ یا چھ نکات ہیں, اس میں آئی ہیو دیٹ لیٹر میرے ساتھ ہے ان کا لیٹر, جس میں انہوں نے کہا تھا کہ اس ملک میں ہم تمام کو اکٹھے رہنا ہے, ہم ایک دوسرے کو چھوڑ بھی نہیں سکتے. پولیٹیکل پارٹیز, ہر پولیٹیکل پارٹی ایک حقیقت کے طور پہ ہے, تو ہمیں کوئی درمیان کی راہ تلاش کرنی ہے. جس میں ایک ان کا جو نقطہ تھا وہ یہ تھا کہ یہ جو بیان بازی ہے اس سے گریز کیا جائے. بہت خوبصورت نقطہ تھا. اور پھر الٹیمیٹلی نہ پی ٹی آئی نے اس بات کو مانا نہ رولنگ پارٹی نے مانا, اور آپ کو پتہ ہی ہے جس دن پریس کانفرنس ہوئی ہے اس دن ڈی جی آئی ایس پی آر اور ہمارے چیف عوامی سٹاف انہوں نے بڑے واضح طور پہ یہ بیان دے دیا. کیونکہ جب جنرل نعیم خالد لودھی صاحب اس معاملے پر کام کر رہے تھے تو کچھ حلقوں نے ریومرز پھیلانا شروع کر دی تھیں کہ یہ آرمی کو ریپرزینٹ کرتے ہوئے رول پلے کر رہے ہیں بیک ڈور ملاقات کا, جس میں آرمی نے اسٹرکٹلی ڈینائی کیا کہ نو ہمارا کوئی ہم نے نہیں کیا. اور مگر صاحب الٹیمیٹلی دیر مسٹ بی وی نیڈ سم پیپل جو کہ ان معاملات کو سلجھائیں. ایٹ دا اینڈ آف دا ڈے اگر یہ ملک ترقی کی راہ پر گامزن ہے تو میری اور آپ کی بقا اسی میں ہی ہے. آج جب ہم آپ سے بات کر رہے ہیں 9 مئی کے حوالے سے, تو پاکستان کے چیف آف دا آرمی اسٹاف جنرل آصف منیر صاحب نے کہا ہے کہ 9 مئی کا سیاہ باب رقم کرنے والوں سے کوئی سمجھوتا ہوگا اور نہ ڈیل ہوگی. وہ معصوم لوگ ہیں جو ان مجرمانہ عناصر کے مضموم سیاسی مقاصد کو نہیں سمجھ سکے, اور ان ورغلائے ہوئے لوگوں کو پہلے ہی شک کا فائدہ دیا جا چکا تھا, تاہم اپنے آپ کو معصوم ظاہر کرنے والے اصل رہنماؤں کو اپنے جرائم کا حساب دینا پڑے گا. میرا خیال ہے پاکستان کی تاریخ دیکھتے ہوئے حالات تو یہی ہیں کہ ایک پارٹی کو ہٹایا جاتا ہے, ایک پارٹی آ جاتی ہے, اس پارٹی کو ہٹایا جاتا ہے, تو ہر پارٹی کے اوپر جو مقدمات ہوتے ہیں خاموشی سے ان کو پیچھے ہو کے بیٹھ جانا چاہیے, آف کورس فائٹ کرنا چاہیے. 3 سال کے بعد ہر ایک کے مقدمات دھلی جاتے ہیں, آپ فکر نہیں کریں. تو بہرحال میرا بالکل آج یہ سوال بنتا بھی ہے اور میں جنرل لودھی صاحب سے یہ سوال کرنا بھی چاہتی ہوں कि जब ओपनली ये कहा जाता है कि आर्मी ए पोलिटिकल है, जब ओपनली आर्मी ये कहा जाता है कि हम समझौता करने के लिए तैयार नहीं है, मगर आप ही के लोग जो कि कभी आपके साथ थे, जैसे सेनेटर मुशाहिद हुसैन जैसे लोग जो आपके साथ थे, अगर वो ये लफ्ज कहते हैं कि इट्स अ हाइब्रिड सिस्टम, और हाइब्रिड सिस्टम में जो आर्मी रोल प्ले कर रही है, क्या वजह है कि आपने मुल्क के वसाइल को इतना जाया किया कि कुछ पार्टीज के ऊपर आपने पहले मुकदमात बनाए जब आप उनको हटाना चाहते थे, और आप आम आवाम को अब बेराहरवी का शिकार नहीं। आई एम नॉट अगेंस्ट एनीबॉडी, बट यस दिस इज व्हाट आई वुड से। पाकिस्तान में मैंने हमेशा जागीरदारा निजाम के हिसाब से बात की, हमने इंडिया को इस लिहाज से अप्रिशिएट भी किया। हिंदुस्तान ने अगर जागीरदारा निजाम खत्म किया था बहुत सारी वजूहात की, वो लोग जो पाकिस्तान को निगे करने के लिए या पाकिस्तान को लेट डाउन करने के लिए कहते हैं, नहीं उन्होंने किसी खास मकसद के लिए किया था, मगर उसका सबसे बड़ा मकसद यह था कि हिंदुस्तान की जितनी रियासतें हैं वहां पर मुसलमान राजे हुकूमत करते थे, उन राज्यों का जोर तोड़ने के लिए वो जागीरदारा निजाम का इख्तिताम हिंदुस्तान के लिए बहुत जरूरी था, जो कि उस हुकूमत ने या उनकी हुकूमत ने वो सही फैसला करते हुए उस जागीरदारा निजाम को और वो वडेरा शाही थी उसको खत्म किया था। और आटे के साथ घुन भी पिसा करता है, अगर मेजॉरिटी मुसलमान नवाबों की थी तो उसमें बहुत से राजे भी शामिल थे उसमें, इसमें कोई शक नहीं, मगर उन्होंने जब एक के साथ ट्रीट किया तो दूसरे के साथ भी वही ट्रीट किया था। सेम पाकिस्तान के लिहाज से जागीरदारा निजाम, आपको याद होगा मैंने एक्चुअली एक आर्टिकल, सीरीज ऑफ आर्टिकल्स पढ़ा था जिसमें भट्टा सिस्टम, पाकिस्तान में भट्टे जो भट्टों वाले होते हैं ना, जिनके पास कारकुन काम कर रहे होते हैं, तो भट्टे वाले जो है ना जाहिर मजबूर लाचार लोग होते हैं, पढ़ाई से बहुत दूर होते हैं, तो वो भट्टे वाले जब भट्टों के ऊपर काम करते हैं और मिट्टी से ईंटें तामीर बनाई जाती हैं और फिर उनको भट्टे में डाल के, मुझे बल्कि भट्टे पे जाने का भी इत्तफाक हुआ था, बल्कि हमारी पिक्चर भी है, जब वेस्ना मेरे साथ स्टूडियो से गई थी हमारे 770 से, शी इज बेसिकली सर्बियन कैनेडियन, तो जब वो मेरे साथ गई थी तो हम भट्टों के ऊपर गए भी थे। अब भट्टा सिस्टम में क्या होता है कि भट्टा सिस्टम में जो गरीब लोग वहां काम कर रहे होते हैं उनकी जरूरियात जिंदगी तो खत्म नहीं होती, ये एक जमाने में बनिए का निजाम था जो भट्टों के ऊपर निजाम चलता है। अब वो निजाम क्या था, निजाम क्या है, था नहीं है, कि वो जो भट्टों पे काम कर रहे हैं उनकी उजरत बहुत कम होती है और वो हैंड टू माउथ गुजारा करते हैं, मगर वो अपनी उस जिंदगी में खुश है, जहां उनको पैसे की जरूरत होती है तो वो भट्टे के मालकान के पास जाते हैं, अगला कर्जा हासिल करते हैं, वो उनका कर्जा देते नहीं है, मगर उन कर्ज की में वो अपने बच्चों को रहन रख देते हैं, यानी यस मेरा बच्चा सारी जिंदगी तुम्हारे पास मजदूरी करेगा, इसको किसी ने पेन नहीं किया, इसको किसी ने कलम नहीं किया, इसको किसी ने इसकी तशहीर नहीं की, इस तरह उनकी आने वाली अगली नस्लें, उनकी नस्लें भी रहन रखी होती हैं उन्हीं भट्टा मालिकान के पास। अब ये भट्टा मालिकान उनकी तनख्वाहों को भी नहीं बढ़ाते, क्योंकि जिस रेट के ऊपर उन्होंने अपने बच्चों को रहन रखा होता उसी रेट के ऊपर ये आगे इनकी औलादें भी उन्हीं भट्टा मालिकान के पास खिदमत करते वक्त गुजार देती हैं, और खानदान कभी भी नहीं बढ़ पाता। इस एग्जाम्पल को या इस लॉजिक को या इस सिनेरियो को मैंने आपके साथ इसलिए शेयर किया कि पाकिस्तान में अगर हमारे पॉलिटिशियंस और हमारे आर्मी भी, जिसके जिम्मे हमारी इंटरनल एंड एक्सटर्नल सिक्योरिटी है, और अगर वो पाकिस्तान के अवाम को तालीम से दूर रखते हुए गलत बयानी दिखाएंगे तो साहब पाकिस्तान का सबसे बड़ी स्ट्रेंथ या आप इसको वीकनेस कह लें इन लोगों की नजर में कि पाकिस्तान में यूथ का जो एवरेज है वो बहुत ज्यादा है। अब नौजवान बच्चों की जब हम बात करते हैं तो उसके बारे में तो मैं ये कहा करती होती हूँ, आज ही डॉक्टर मुर्ज़ा हैदर यहाँ स्टूडियो में मौजूद थे तो उन्होंने कहा कि 200 साल पहले की बात है, तो उसमें एक शायर ने लिखा था, हम ऐसी तमाम किताबों को काबिले जब्ती समझते हैं जिन्हें पढ़कर बेटे बाप को खपती समझते हैं। दुनिया की कहावत है कि जब बच्चे और जवान बच्चे की जूती माँ बाप की जूती के बराबर हो तो बाप थोड़ा सा ढलक जाया करता होता है, तो पाकिस्तान की जवान नस्ल को अगर आपने सुप्रेस किया तो फिर इसके नतायज कुछ अच्छे नहीं होंगे। तो बहरहाल ये तमाम चीजों का जिक्र करते हुए मुझे अफसोस होता है कि पाकिस्तान के वो लोग जो पाकिस्तान को रूल कर रहे हैं एंड दे आर लिविंग सच अ लेविश ग्रेट लाइफ, अनफॉर्चुनेटली दे आर नॉट रियलाइजिंग कि जिस तरफ इस नौजवान नस्ल को आप लेके जा रहे हैं तो फिर जाहिर है एक रास्ता इनकलाब का ही निकलेगा, एक रास्ता वही निकलेगा जिसमें लोग हर इंसान मरने मारने के लिए तैयार होगा। آج چیف آف دا آرمی اسٹاف انہوں نے مجھے بلکہ میں بڑے غم کے ساتھ یہ ذکر کرنا چاہتی ہوں ایم ایم عالم کا جب میں ذکر کرتی ہوں بنگال سے آپ کا تعلق تھا آپ نے پوری زندگی پاکستان کے نام کر دی آپ ہمارے اداروں نے ایم ایم عالم کے ساتھ جو سلوک کیا تھا آپ سوچیے گا آخر میں ان کو پنڈی سے بھی نکال دیا گیا تھا کہ وہ اس ایریے میں رہتے ہوئے کسی قسم کی مخبری نہ کریں اور جس کرنل نے مخبری کی تھی وہ آپ کی چنگل سے نکل کے امریکہ میں یشی کی زندگی گزار تو انہوں نے پاک چیف آف دا آرمی اسٹاف انہوں نے شہداء کے مزار پر حاضری بھی دی پھول چڑھائے سپہ سالار نے مادر وطن کے لیے جانے قربان کرنے والے شہداء کو خراج تحسین بھی پیش کیا آئی ایس پی آر کے مطابق اس موقع پر آرمی چیف کو فارمیشن کی آپریشنل تیاریوں پر تفصیلی بریفنگ بھی دی گئی پاک فوج کے مطابق کور ہیڈ کوارٹرز میں گیرزن آفیسر سے خطاب میں آرمی چیف نے واضح کیا کہ بلا شبہ 9 مئی پاکستان کی تاریخ کا سیاہ ترین دن رہے گا جب دانستہ طور پر شرف پسند نے شہداء کی یادگاروں کی بحرموتی کرتے ہوئے ریاست اور قومی اتحاد کی علامتوں پر حملہ کیا تھا جنرل عاصم نے یہ بھی کہا کہ ان پرتشدد مضموم کاروائیوں کی وجہ سے پاکستان کے دشمنوں کو ریاست اور قوم کا مذاق اڑانے کا موقع ملا واہ جنرل صاحب آپ بھی بڑے کمال کے آدمی ہیں انٹرنیشنلی جو انالیسز ہو رہے ہیں وہ آپ کو بھی پتا ہے ہمیں بھی پتا ہے انہوں نے افسوس کا اظہار کیا وہی سازشی ناصر ڈھٹائی سے بیانیاں کو توڑ مروڑ کر ریاست کو اس مضموم کوشش میں ملوث کرنے کی کوشش کر رہے ہیں انہوں نے کہا کہ تاریخ کا یہ سیاہ باب ایسی ذہنیت کے منصوبہ سازوں اور کرداروں کے ساتھ نہ کوئی سمجھوتا ہو سکتا ہے اور نہ ہی ڈیل ہو سکتی ہے انہوں نے یہ کہا کہ ان مجرمانہ کاروائیوں کے لیے جو معصوم لوگ جنہوں نے اس کا ارتکاب کیا وہ ان سیاسی شخصیات کے مضمون کو سمجھ نہیں پاتے انہوں نے کہا کہ ان ورغلائے ہوئے لوگوں کو سپریم کورٹ کی ہدایت پر پہلے سے شک کا فائدہ دیا جا سکتا ہے دایا جا چکا ہے تاہم اس گھناؤ نے منصوبے کے اثر رہنما جو کہ اپنے آپ کو معصوم ظاہر کرتے ہیں ان کو اپنے جرائم کا حساب دینا ہوگا یہاں پر میں ذکر کرنا چاہتی ہوں مشاہد حسین کے بارے میں اگر آپ تمام سینیٹر مشاہد حسین کے بارے میں جانتے ہیں ونڈرفل جرنلسٹ ہے یہ وہ دور تھا مشاہد حسین صاحب اور حسین حقانی صاحب یہ بڑی ایلیٹ کلاس تھی بہترین گفتگو کرنے والے پڑھے لکھے سلجھے ہوئے لوگ تھے جناب حسین حقانی تو دوسری سمت میں نکل گئے مگر مشاہد حسین صاحب نے وہیں پہ اسٹیبلشمنٹ کے ساتھ اپنے تعلقات کو بحال رکھا اور اسٹیبلشمنٹ کے اسپوکس پرسن رہے مسلم لیگ قاف کے ساتھ آپ کا تعلق رہا اور آپ کو پتہ ہی ہے چاہے وہ مسلم لیگ قاف ہو چاہے وہ جماعت اسلامی ہو چاہے وہ ایم کیو ایم ہو ان کو کس طرح سے ترتیب دیا گیا تھا اور کن لوگوں نے ترتیب دیا تھا اور پھر ان کو اپنے مقاصد کے لیے ایک پلڑے کو بھاری یا ہلکا کرنے کے لیے استعمال کیا جاتا رہا مگر ابھی جب مشاہد حسین صاحب سے سوال کیا گیا کہ آپ آج یہ بیان کیوں دے رہے ہیں تو انہوں نے کہا کہ میں نے اپنی زندگی کو گزار دیا اٹ از دا ٹائم ٹو سیو مائی کنٹری اور جس میں انہوں نے ایک اور فیکٹ کا جو اظہار کیا اور وہ فیکٹ یہ تھا کہ اٹس اے ہائبرڈ سسٹم ناؤ مگر ہائبرڈ سسٹم میں عسکری قوتوں کو چاہیے کہ اگر آپ دہشت گردوں کے ساتھ جو طالبان ہیں ان کے ساتھ اگر آپ ان کو معاف کر سکتے ہیں تو یہ 9 مئی کے واقعے کی تو کوئی بات ہی نہیں ہے سننے والا ہے وہ انٹرویو ہماری کوشش ہے کہ ان سے ہماری ملاقات ہو ہم وہ گفتگو آپ تک ان کی زبانی براہ راست پہنچا بھی سکیں بہرحال چیف آف دا آرمی اسٹاف نے 9 مئی کے حوالے سے کہا کہ دشمن قوتیں اور ان کے سرپرست جھوٹ جعلی خبروں پروپیگنڈے کے ذریعے ڈیجیٹل ٹیررزم کر رہے ہیں اور مسلح افواج اور پاکستان عوام کے درمیان تفریق پیدا کرنے کی بھرپور کوشش کر رہے ہیں جنرل عاصم نے کہا کہ پاک فوج کا ہر سپاہی افسر کسی بھی دوسری وابستگی یا ترجیحات سے قطع نظر اپنے فرائض اور ذمہ داریوں کو اولویت دیتا ہے اور روزانہ کی بنیاد پر قربانیاں دے رہا ہے میں آپ کے ساتھ ایک آج اسکرین شیئر کرنی ہے آپ کو پتا ہوگا کہ جنرل باجوہ صاحب کے بارے میں میں آپ غلطیاں پانچ انگلیاں برابر نہیں ہیں فوج میں بھی اعلی افسران میں بھی غلطیاں ہو سکتی ہیں میرا سوال صرف اتنا ہے کہ ایک ویڈیو آپ تمام لوگوں نے بھی بہت دیکھی تھی جس میں جناب حامد میر صاحب صرف حامد میر صاحب نہیں نسیم زاہرہ بھی تھیں اور یہ تقریباً چند ایک تھوڑا نمبر بھی نہیں تھا میرا خیال ہے 27 کے قریب جو اپر کلاس کے اے لیول کے جرنلسٹ ہیں ان کے ساتھ باجوہ صاحب ان کو انوائٹ کیا کرتے تھے ان ملاقات کیا کرتے تھے جس میں بہت سے لوگوں نے اس میں گواہی دی کہ یس ہم بھی اس میٹنگ میں موجود تھے جس میں باجوہ صاحب نے کہا تھا کہ ہماری جو ریسورسز ہیں ان کی ٹائٹنس کا ذکر کرتے ہوئے انہوں نے کشمیر کے معاملے کو بھولنے کا کہا تھا. یہ آج یہ دو دن پہلے کی نیوز ہے اور آر ٹی رشین ٹیلیویژن نے اپنی اس نیوز کو ہیڈ لائن دی تھی کہ آج تک جب ہندوستان میں الیکشن ہوا کرتے تھے ان الیکشنز میں اگر کسی طرح سے ووٹنگ کا سلسلہ ہندوستان کی طرف جاتا تھا تو وہاں پہ ریزسٹنس ہوا کرتی تھی, پروٹیسٹ ہوا کرتی ہوتی تھی, مگر نامعلوم در پردہ کون سا معاہدہ ہوا جس کا بین السطور جناب باجوہ صاحب جو کہ چیف آف دا آرمی اسٹاف تھے اس وقت, انہوں نے ان جرنلسٹ سے اس کا تذکرہ بھی کیا. نامعلوم کون سی ایسی بات تھی جس کی بنا پر آج آر ٹی کا, دو دن پہلے آر ٹی کا یہ آرٹیکل ایک آیا رشین ٹیلیویژن پہ, یہ ایک پریس رپورٹ تھی جس میں انہوں نے کہا کہ دس از دا فرسٹ ٹائم کہ جو پروٹیسٹ ہیں ان الیکشن از میٹر آف دا پاسٹ, یعنی پہتے ہوا کرتی تھی, اس دفعہ لوگوں نے اپنی فیٹ کو قبول کیا. دیکھیے سائلنس آف دا سیپریٹسٹ کشمیر ویکس فرام دا پولیٹیکل ہائبرنیشن ود دا کال فار دا بائیکاٹنگ الیکشن اے تھنگ آف دا پاسٹ. ٹھیک ہے, آپ کو پتہ ہی ہے کہ آرٹیکل 370 کی بھی ریموو کیا گیا. جے شنکر صاحب اس کو بڑے کلیئرلی کہتے ہیں کہ اٹ از آل رائٹ, وہاں پہ آباد کاری بھی ہوئی, مگر اب اس کی ریزسٹنس نامعلوم در پردہ کون سے فیصلے ہوئے جس کا جناب باجوہ صاحب نے ہمارے پاکستان کے جرنلسٹ سے اظہار بھی کیا. اینی ویز یہ تمام بات چیت آپ سنیں گے تقریباً 3:30 بجے. میرے ساتھ ہوں گے جناب شاہین صاحبائی صاحب, 4:10 پہ میرے ساتھ ہوں گے جناب لیفٹیننٹ جنرل نعیم خالد لودھی صاحب, دونوں سے ہم بات کریں گے یہی جو آئی ایس پی آر کی سٹیٹمنٹ آئی ہے اس کے حوالے سے. چند آرمی آفیسرز جو چھوٹی پوزیشن کے اوپر جو ریٹائر ہوتے ہیں ان کی بعض ریزرویشنز ہوتی ہیں جس کی وجہ سے وہ ریٹائر ہو جاتے ہیں, ان کی ترقی نہیں ہو سکتی اس لیے وہ ارلی ریٹائرمنٹس لے لیتے ہیں. ویئر ایز ایک آدمی جو کہ بریگیڈیئر کے لیول پہ آ جاتا ہے, 3-star جنرل کے لیول پہ آ جاتا ہے تو اس کے آگے تو بڑا تابناک مستقبل پڑا ہوتا ہے. 30-35 سال کی سروس کر کے آیا ہوتا ہے تو 30-35 سال کی سروس کے بعد وہ اپنے بینیفٹس کو کیوں کم ہونے دے گا. آپ پچھلے کچھ دنوں میں کچھ ایک بریگیڈیئرز نے کرنلز نے جنرلز نے ریٹائرمنٹ لی یا جبری ریٹائرمنٹ کے بارے میں ان کو کہا گیا تھا, جیسے لیفٹیننٹ جنرل بلال کی اگر ہم بات کرتے ہیں تو ان کو کہا گیا تھا اچھا کہ 4 اپریل تک آپ ریٹائر کر لیں ورنہ, مگر انہوں نے صرف یہ کیا تھا کہ کور کانفرنس جو تھی اس میں انہوں نے اپنی اظہار کیا تھا, تحفظات کا اظہار کیا تھا. انہوں نے 4 اپریل کی بجائے 2 اپریل کو ریزائن کیا اینڈ دین ہی وینٹ ٹو سعودی عربیہ. تو یہ ریزیگنیشنز بھی چل رہے ہیں. جنرل چشتی, ریٹائرڈ لیفٹیننٹ جنرل چشتی, انہوں نے جو بیان دیا وہ بھی قابل ذکر ہے. اور بہت سارے جنرلز جو ہیں جب وہ اس طرح کا بیان دیتے ہیں تو ان کے بینیفٹس کو جو روکا جانا ہے اس کو انٹرنیشنل میڈیا نے بی بی سی نے کوریج بھی دی. یہ تمام نیوز انفارمیشن ہم آپ کے ساتھ جو شیئر کرتے ہیں اس کے لیے میں شکر گزار ہوں اپنے اسپانسرز کی. ہمارے ساتھ اس وقت شیراز شفیق صاحب نہیں جی, ہمارے ساتھ ہیری سوند ہمارے ساتھ ہیں, مارگیج کی دنیا کے بے تاج بادشاہ ہیں. اگر آپ کو لونز لائن آف کریڈٹس کی ضرورت ہے تو ہیری سوند کے نام کو یاد رکھیے گا. ری فائنینسنگ کروانا چاہتے ہیں آپ یا آپ کو بزنس لون چاہیے, آپ ریزیڈینشیل یا کمرشل لونز کی یا مارگیجز کی بات کرتے ہیں تو ہیری سون 6472281000 ان کا نمبر ہے. ہیری سون ہم آپ کو خوش آمدید کہتے ہیں. السلام علیکم, گڈ آفٹرنون سر.
وعلیکم السلام جی, کیسے ہیں آپ؟
یہ تو ٹھیک ہے, آپ کیسے ہو؟
میں بھی ٹھیک ہو رہا ہوں.
آپ کی بھی آواز آج مکیش کی طرح لگ رہی ہے, خیریت؟
جی 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 بالکل مکیش کی طرح ہی ہے, خیریت ہے. ہم یہاں بس ریکوری موڈ پہ ہوں, 2-1 دن میں بہتر ہو جاؤں گا.
آج کل وائرس بہت کامن ہوا ہوا ہے.
جی 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 آئی ڈونٹ نو کہاں سے آیا بٹ خدا کا کرم ہے, گھر میں اور کسی کو نہیں, مجھے ہی تھا بس. آلسو
آپ کوارنٹین میں یا نکر میں ڈالا ہوا ہے؟
میں
چاہتا ہوں مارگیج کی دنیا میں کیا ہو رہا ہے سر؟
وہ بتاتا ہوں, ایک منٹ اور لوں گا. کوارنٹین کی بات کرتا ہوں, جب ایک بار کووڈ ہوا تھا نا, دوز 14 ڈیز آئی انجوائڈ دا بیسٹ.
او مائی گاڈ,
یو اسٹیڈ ایٹ ہوم.
No, he stayed at home and he was all alone doing whatever he wanted. Nobody could see him in the room.
मैंने अपना सारा सिस्टम, अपना कंप्यूटर, अपना टीवी, मूवीज क्या क्या नहीं किया मैं बता नहीं सकता.
Wow. Wow. What a way to enjoy.
Real life में वापस आते हैं, बात करते हैं फाइनेंस की और मॉर्गेज की. माई भाई कैनेडा में सबसे बड़ा स्ट्रेस मेंटल हेल्थ ये सब चीजों में कुछ तो चलो बच्चों का फैमिली का है, सबसे बड़ा जो स्ट्रेस है वो फाइनेंशियल स्ट्रेस है आज की डेट में खास.
सही.
और बहुत सारे लोग जो है वो पिछले एक आध साल में प्राइवेट मॉर्गेजेस में चले गए हैं. उनको खुशी से नहीं ली उन्होंने ये मॉर्गेज तो, लेकिन उनको मजबूरी थी, लेनी पड़ी क्योंकि और कोई चारा नहीं था. लास्ट मिनट पे बैंक ने मना कर दिया या फिर उनके कुछ क्रेडिट के मसले हो गए, कुछ उनकी इनकम के मसले हो गए. तो अगर कोई भी हमारे सुनने वाले लिसनर्स एंड व्यूअर्स जो है अगर वो प्राइवेट मॉर्गेज में है तो वेट मत करें कि आपकी प्राइवेट मॉर्गेज तीन महीने बाद खत्म हो रही है, छह महीने में खत्म हो रही है, साल में खत्म हो रही है, उसकी रिन्यूअल आ रही है, मेरा मतलब उसकी वेट मत करें. आप रास्ता करें हमसे बिकॉज समटाइम वी नीड सम टाइम कि हमारी जो जो कमियां हैं हमारे कई में सब चीजों में किस तरीके से रिकवर करके बैंक के पास जाने लायक हो जाए, या फिर अगर बैंक के पास नहीं भी जा सकते तो अल्टरनेटिव लैंडिंग या वी लैंडिंग जिसको हम बोलते हैं वो वहां से करा सके ताकि प्राइवेट से हमारा पीछा छूटे. माजी भाई आपको मालूम है प्राइवेट मॉर्गेज में रिन्यूअल फीस इतनी है कि आप उसको देते देते ही मतलब आपका अगर नहीं उसका कोई सोल्यूशन करते ना तो वही कितना कर्जा बन जाएगा कि हम सारी उम्र उसमें से निकल नहीं सकते. एट दी एंड हमें घर बेच के निकलना पड़ता उसमें से. तो वी हैव टू गेट आउट ऑफ दैट प्राइवेट मॉर्गेज एज सुन एज पॉसिबल. तो उसके लिए हमसे रब्ता करें, हम आपकी पूरी की पूरी सिचुएशन रिव्यू कर लेंगे. देन आई विल एडवाइज यू कि आपके पास क्या क्या ऑप्शन है, किस तरीके से हम आपके क्रेडिट को इम्प्रूव कर सकते हैं. एंड माजिद भाई अगर आप किसी का क्रेडिट का मसला भी है ना, अगर मान लो कि क्रेडिट के ऊपर कुछ नजायज अभी भी किसी का क्रेडिट आपके साथ वो मिक्स एंड मैच हो जाता है, नाम सेम है, डेट ऑफ बर्थ सेम है, या फिर आपके क्रेडिट के मसले थे, पेमेंट मिस हुई थी गाइस, तो हम उसको भी काफी हद तक रिपेयर कर सकते हैं. एज ए मॉर्गेज ब्रोकर वी कैन हेल्प. वी हैव अ स्पेशल लाइन विद इक्विफैक्स और ट्रांस यूनियन. सो वी हैव अ स्पेशल यू नो एक्सपीडाइट कर सकते हैं आपके प्रोसेस को. जो आप अपने आप करने जाएंगे तो मेरी महीने लगेंगे उसको. वी कैन फिनिश दोज रिजॉल्व दोज इश्यूज इन डेज. तो क्रेडिट के मसले आपके ठीक हो सकते हैं, इनकम में आप कैसे कर सकती हैं, आपको किसी को और ऐड करना है या आपकी इनकम में कैसे इजाफा हो सकता है खासकर अगर आप सेल्फ एम्प्लॉयड हैं, तो इन सब चीजों फिक्स करने के लिए या फिर कैसे हम क्वालिफाई करने लायक हो जाएंगे आफ्टर फ्यू मंथ्स अगर आपका रिन्यूअल आ रहा है दो एक महीने में, तो हमसे रास्ता करें. वी विल रिव्यू योर मॉर्गेज एंड करंट सिचुएशन एंड विल एडवाइज यू कि आपको किस तरीके से करना पड़ेगा और क्या रास्ता आपके पास है. तो माजिद भाई ये प्राइवेट मॉर्गेज की बात होगी. उसके बाद अगर आपको कंस्ट्रक्शन लोन चाहिए, आजकल बहुत लोग जो है आपके जैसे बड़े लोग, अमीर लोग या एवरेज लोग भी वो जमीन लेके कहीं दूर उसके ऊपर अपना घर कंस्ट्रक्ट करना चाहते हैं. वी कैन डू कंस्ट्रक्शन लोन्स फॉर देम एज वेल. उसकी मजीद मालूमात चाहिए या उस कैसे काम होगा, क्या होगा, कितने परसेंट डाउन चाहिए, इन सब चीजों के लिए आप हमसे रब्ता करें. मेरा फोन नंबर है 647-228-1000.
647-228-1000. जनाब हैरी सॉन जी का फोन नंबर है. एनी क्वेश्चन रिगार्डिंग मॉर्गेजेस और लोन्स और जस्ट गिव अ कॉल. अगर इनसे गाना भी सुनना तो जस्ट गिव अ कॉल. एनी वे आई डोंट वॉन्ट टू टॉक टू मच मैन. यू आर जस्ट कमिंग एंड रिकवरिंग. इंशाल्लाह नेक्स्ट वीक आपसे हम अच्छी तरह बात करें.
नहीं 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 आप इस तरह से रुकने वाले नहीं हैं. आप इसे नहीं बात करना चाहते कि आपने हैरिसन को छेड़ा है और वो आप पे जो जवाबी हमला करेंगे वो बहुत ही शदीद होगा.
ये इसको कहते हैं एक्सपीरियंस. हैरी जी थैंक यू सो मच.
मैं आपको लेकर के जाना चाहती हूँ. हमने आपसे प्रॉमिस किया था. मैं बहुत शुक्र गुजार हूँ जनाब शाहीन साहब भाई साहब की. अल्लाह तबारिक व तआला उनको जिंदगी से तो तंदुरुस्ती से नवाजे. आमीन सुमा आमीन. सहबाई साहब हम आपको खुश आमदीद कहते हैं सर. अस्सलाम वालेकुम.
वालेकुम
جی آپ اور السلام علیکم اور بہت شکریہ آپ نے دوبارہ مجھے
میرے بارے میں تو کہا جاتا ہے ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے بڑی دفعہ میں نے سر ریکویسٹ کیا کہ آپ پیلی شرٹ پہن کے آئے آپ ہمارے
مجھے بالکل یاد ہے لیکن آج دیکھیے یوم سیاہ ہے تو میں نے کہا یہ اچھا نہیں ہوگا کہ ہمیں پیلی شرٹ پہن کے
اچھا پیلی شرٹ پیلا کلر بعض اوقات میں اور آپ میں اپنے تمام بزنس کو کہتی ہوں یہ وہ کلرز ہیں جو سن لائٹ کو ریپرزینٹ کرتے ہیں اور کلرز ہماری مینٹل سٹریس مینٹل پریشر مینٹل ایلنس اٹس آل کامن اور بہت سارے لیڈرز بہت ساری اعلی پوزیشنز ناٹ اراؤنڈ دا ورلڈ ان اس بیماری میں مبتلا ہیں اینڈ وہ ڈینائل کی سچویشن میں ہیں دیٹ از دا ریزن دس ورلڈ از گیٹنگ ان ٹو پرابلمز ڈے بائی ڈے تو دیٹ از دا ریزن میں نے سر سے ریکویسٹ کی تھی
بہرحال پہن کے آؤں گا میرے پاس ہے لیکن میں نے تو آج یوم سیاہ ہے ہر طرف سے ہر ایک سیاہ باتیں کر رہے ہیں سیاہ باب ہے سیاہ دن ہے سیاہ پتہ نہیں کیا ہو
سر آج چیف آف دا آرمی اسٹاف اور انہوں نے بھی جو باتیں کہی ہیں اور پاکستان کے پریزیڈنٹ نے بھی جو لفظ کہا ہے کہ سیاہ باب ہے اور ان کو سزا دی جائے گی آرمی میں جو سسٹم بڑا فاسٹ سسٹم ہے یعنی چیزیں ڈیلیڈ فارم میں نہیں میں نے اپنی زندگی میں چند ایک مارشل لا دیکھے تو کیا وجہ ہے کہ ایک سال ہو گیا ہے ابھی تک کوئی سرا ہاتھ نہیں لگا اور بس یہ آواز سے ڈرایا دھمکایا جاتا ہے اور آئی تھنک اس کو ایک مشن رکھا ہوا ہے یا لوگوں کے لیے کہ یو نو اگر تم نے کچھ کیا تو تمہارے ساتھ بھی یہی سلوک کیا جائے گا کیا فرمائیں گے اس کے بارے میں
دیکھیے بالکل آپ صحیح کہہ رہی ہیں کہ جی ابھی تک کوئی سالڈ سبسٹینشل ایویڈینس نہیں آئی ہے بہت باتیں ہو رہی ہیں کہ جی شہیدوں کو سلام شہیدوں کو سلام بالکل ہم سب شہیدوں کو سلام کرتے ہیں ہم کسی شہید کو اس کی جو زندگی اس نے دی ہے اس کو ہم بلیٹل نہیں کرتے مگر میں سوال سب جگہ یہ کرتا ہوں کہ بھائی شہیدوں کو آپ ذرا یہ تو بتا دیں کہ آپ کے کتنے لوگ شہید ہوئے اس دن کتنے فوجی تھے کتنے پولیس والے تھے کتنے افسر تھے کتنے آپ کے باقی لوگ تھے انٹیلیجنس والے تھے اور وہ کون لوگ ہیں جو شہید ہوئے ایک نام بلکہ عدالتوں میں مجھے ابھی کسی نے بتایا کہ جی دو عدالتوں میں یہ کیس گئے وہاں کسی عدالت میں کسی زخمی کا نام تک نہیں دیا گیا کہ جی یہ ان 9 مئی کے رائٹ میں جو ہوا جو بھی بغاوت ہوئی جو بھی اس میں یہ لوگ زخمی ہوئے اور شہید ہر جگہ ہیں اور شہیدوں کا دن منایا جا رہا ہے منانا چاہیے بالکل شہید تو اتنی جنگوں میں ہمارے ہزاروں سینکڑوں ہزاروں لوگ شہید ہو گئے مگر کیا یہ ان شہیدوں کا دن ہے یا یہ 9 مئی کے شہیدوں ہاں یہ میں نے ضرور سنا کہ پولیس کی فائرنگ سے یا دوسرے لوگوں کی فائرنگ سے 30-35 پی ٹی آئی والے لوگ اپنی جانوں سے گئے کیا وہ شہید ان کے دن منا رہے ہیں ہم یا یہ کوئی فوجی بھی کوئی اس میں شہید ہوا ہے یا پولیس والے بھی یہ ابھی تک کسی نے نہیں بتایا
سر
اسی لیے یہ آپ جو کہہ رہی ہیں نا کہ فوجی کام تیز چلتا ہے وہ اسی لیے کام رکا ہوا ہے
سر میرا بڑا کنسرن ہے اے پی ایس میں جو آرمی پبلک اسکول میں جو اٹیک ہوا تھا بے شمار بچے معصوم بچوں کی ڈیتھ ہوئی تھی ٹیچرز کی ڈیتھ ہوئی تھی اور یہ جو ذمہ داری اس کی لی بھی تھی اور طالبان سے اس کے بعد پاکستان کی افواج نے یعنی بے شمار دہشت گرد حملے کیے طالبان نے مگر اس کے بعد ہماری اسٹیبلشمنٹ نے انہی طالبان کے ساتھ بیٹھ کے مذاکرات بھی کیے معافی اگر دہشت گرد معاف ہو سکتے ہیں وہ لوگ کیوں نہیں معاف ہو سکتے جنہوں نے کچھ بھی نہیں کیا اور آپ کے پاس ابھی سرا بھی کوئی نہیں ہے کہ دہشت گردی کا جو واقعہ ہوا تھا وہ کس نے کیا تھا اے پی ایس کا تو آج تک حساب نہ دیا گیا اور ان دہشت گردوں سے آپ نے صلح بھی کر لی
یہ بالکل آپ کا ریلیونٹ سوال اس لیے ہے کہ یہ لڑائی دہشت گردی کی نہیں ہے یہ لڑائی کسی انسٹیٹیوشنل لڑائی نہیں ہے یہ پرسنل لڑائی بنا لی گئی ہے اصل اور پرسنل لڑائی اس لیے کہ عمران خان صاحب نے جب وہ پہلے وزیر اعظم تھے تو یہ جو ہمارے آج کل کے آرمی چیف ہیں ان کو آئی ایس آئی کی پوزیشن سے ہٹا دیا تھا اور دوسرے کسی کو لگا دیا تھا تو یہ ایک ذاتی ان کا ایک انعد یا ذاتی غصہ یا ذاتی ان کا بدلہ لینے کا وہ وہاں پہ ایک ریزن بن گیا اور جب یہ آرمی چیف بن گئے تو وہ پھر انہوں نے کہا میں ان کو نہیں چھوڑوں گا اور ٹھیک کروں گا سیدھا کروں گا اب یہ اگر ذاتی لڑائی ہے اور ذاتی ضد ہے یا انا ہے تو یہ تو پھر ملک کے لیے اور انسٹیٹیوشن کے لیے اور کسی کے لیے بھی ٹھیک نہیں ان کو یہ بڑا ہو کے سوچنا چاہیے. ہی شوڈ ہیو اے براڈر ویژن کہ ملک کے لیے کیا ہو رہا ہے, ہماری انسٹیٹیوشن کے لیے یہ کیا ہے, لڑائی کہاں لے کے جا رہی ہے اس کو, اور اس کے بہت سارے نقصانات اور فائدے ہیں. اگر آپ کہیں تو جلدی جلدی گروائے
پلیز سر, پلیز سر.
نہیں ابھی ہم ایک جگہ بات کر رہے تھے تو انہوں نے کہا کہ جی اس لڑائی سے کیا پاکستان آرمی نے کیا کھویا اور کیا پایا. انہوں نے 10 لسٹ بنا دی کہ جی یہ کھویا, اپنی عزت کھوئی, اپنی وقار کھویا, انسٹیٹیوشن کا نام کھویا, اب لوگ اس کی نفرت کرتے. مگر جی یہ چھوڑے چلے یہ سب کا پایا کیا؟ انہوں نے کہا جی پایا تو ابھی کچھ نہیں, ابھی کوشش کر رہے ہیں کچھ پانی ایکسٹینشن مل جائے بس, یہ ہے پایا. یار یہ کوئی انسٹیٹیوشنل سوچ نہیں ہوتی, یہ کوئی کنٹری کے مفاد کی سوچ نہیں ہوتی. اگر یہ سوچ ہے تو بڑی انفارچونیٹ بات.
سر میرا یہاں ہی سے میرے دو کنسرنز آئے. پہلا کنسرن جو آپ نے گفتگو کی, پہلا کنسرن میرا یہ آیا کہ آرمی کی ڈی جی آئی ایس پی آر کی جب پریس ریلیز ہوتی ہے یا چیف آف دا آرمی اسٹاف جب بات کرتے ہیں تو وہ بار بار ایک بات کو ایمفسائز کرتے ہیں کہ پاکستان کے لوگ آرمی سے محبت کرتے ہیں, کوئی شک نہیں, مگر وہ کیوں نہیں دیکھتے کہ لوگ 2+2=4 کہ اگر آپ جسٹس شوکت صدیقی کی بات کر لیں تو انہوں نے ایکسپوز کیا تھا کہ ہمیں کام نہیں کرنے دیا جاتا, ہم پہ پریشر ہے. آپ نے ان کو فارغ کیا, ان کے اگینسٹ کیسز بنائے, ہی فاٹ فار دس, الٹیمیٹلی ان کو صحیح ثابت کر دیا گیا. ہی از ریٹائرڈ ناؤ بٹ انفارچونیٹلی انہوں نے فائٹ کیا کہ ان پہ جو دھبا ہے وہ غلط ہے. اب 6 ججز نے جب لیٹرز لکھے اور آپ دیکھیے ان ججز کے ساتھ سلوک کیا کرتے ہیں, اور اس میں بھی انہوں نے یہی کہا کہ ہم پہ سختی کی جاتی ہے اور ہم سے اپنی مرضی کے فیصلے لینے کی کوشش کی جاتی ہے. اب عوام جب یہ کچھ بھی سن رہی ہے, عوام جب لوگوں کا جلاؤ گھراؤ بھی سن رہی ہے, لوگوں کے اریسٹ ہونے کا بھی سن رہی ہے, اور سیاہ سادہ کپڑوں میں لوگ آتے ہیں اریسٹ ہو جاتے ہیں, وہاں سے آرمی کے اگینسٹ ایک اور ریزن ہے غم اور غصہ بڑھنے کی. تیسری وجہ جب وہ دیکھتے ہیں کہ آپ نے ملک کا پیسہ اور ریسورسز کو اتنا ضائع کیا کہ انہی گورنمنٹس کو ڈسکوالیفائی کرنے کے لیے, اور یہ آج سے نہیں 30 سال سے یہ مہم چلتی چلی آ رہی ہے, پیپلز پارٹی, مسلم لیگ, 3 سال حکومت کی دوسرا آ گیا, 3 سال حکومت کی پھر پہلا آ گیا, پھر 3 سال حکومت کی پھر دوسرا آ گیا, اور اب آپ لے آئے جناب عمران خان کو. بالکل میری رائے ہے کہ آپ جب ان کو بھی لے کے آئے تو آپ نے ان دونوں کو ڈسکوالیفائی کر کے آپ نے عمران خان صاحب کے پلڑے میں بات ڈال کے آپ ان کو لے آئے, اور پھر آپ نے بلا جواز 2.5-3 سال کے بعد ان کو بھی ہٹا دیا. آج کی جو مقدمات ہیں ہو سکتا ہے 2 سال کے بعد پھر ختم ہو جائیں گے, مگر پاکستان میں, میں آج پروگرام کے شروع میں کہہ رہی تھی کہ ان کے لیے کمزوری ہے کہ پاکستان میں نوجوان نسل بہت زیادہ ہے اور انہوں نے ان خطاؤں کو اب معاف کرنا نہیں ہے. تو فرمائیں گے آپ کے یہ جو لوگ دیکھ رہے ہیں کہ آپ کیسز بناتے ہیں اور پھر آپ انہیں کو دھو دیتے ہیں, ابھی گندم کا سکینڈل بھی آ گیا ہے اور آپ ہی کی بنائی ہوئی PDM-1 تھی, آپ ہی کی بنائی ہوئی PDM-2 تھی, تو لوگ آپ سے کیسے محبت کر سکتے ہیں؟ اگر وہ عام فوج سے محبت کرتے ہیں مگر جو ایگزیکیوٹ کرنے والے جنرلز ہیں, بریگیڈیئرز ہیں, ان کو تو وہ کبھی معاف نہیں کریں گے.
دیکھیے یہ جو محبت والا سین ہے کہ جو لوگ ہم سے محبت کرتے ہیں اور اتنی محبت کرتے ہیں, یہ تو 9 مئی کو پاکستان کو, اب پاکستان میں تو 9 مئی گزر گیا اور سارا دن لوگوں نے آج ایک بھرمار دیکھی, ٹیلی ویژن بھرے ہوئے تھے, پریڈیں ہو رہی ہیں. مجھے تو لگ رہا تھا کہ شاید 14 اگست اور 23 مارچ اور یوم آزادی یہ سب مل کے آج پورے ملک میں منایا جا رہا ہے, پتہ نہیں کس بات کی خوشی منائی جا رہی ہے, پریڈیں ہو رہی ہیں, بچوں کو جناب اسکولوں سے نکال کے تو سڑکوں پہ پریڈ کر لیا جا رہا ہے. مگر فرق دیکھ لیا آپ, دیکھنے والوں نے دیکھ لیا, جتنے انہوں نے سرکاری افسروں کو دفتروں سے نکالا گیا کہ جی آپ جائیں, اب جا کے مارچ نعرے لگائیں فوج کے حق میں, اسکولوں سے بچوں کو لایا گیا, کہیں آپ کو 100-200 سے زیادہ کا کراؤڈ نظر نہیں آیا, اور ایک جگہ تو اب تو وہ ٹی وی کی وہ بھی آ گئی, کلپس بھی آ گئے,
فوٹیج آ گئی,
بچوں کو کھڑا کیا فیصل آباد میں کہ جی نعرے لگاؤ فوج کے لیے, انہوں نے
عمران خان سے آپ نکال لیں. سر آپ نے جب یہ بات کی, جی آپ کیری آن کریں پلیز.
میں کہہ رہا ہوں کہ یہ فوج کا ایک ان کے ساتھ بالکل محبت اور عقیدت تو سارا کچھ تھی, لیکن جو ان کی کردار رہا ہے یہ پچھلے دنوں میں, پچھلے مہینوں میں, 1 سال میں, 2 سال میں, اس کی وجہ سے انہوں نے سب اپنا لوز کیا ہے اور سوائے لوز کرنے کے اور کوئی گین بالکل بھی نہیں کیا کوئی.
یہ ہم ساروں کو کنویں کا مینڈک بنا کے دیکھتی ہے اور زندگی میں انسان اپنی عقل اور سمجھ کے ساتھ چلتا ہے. آج آپ ہندوستان کو دیکھیں, لابنگ کا عالم دیکھیں کہ آپ کو امریکہ کی جو وائس پریزیڈنٹ ہے, شی از این امریکن, میں بلکہ پیٹر فریڈرک کو اپنے ساتھ لے کے آؤں گی جو اس پہ انویسٹیگیٹ کر رہے ہیں کہ کس طرح سے لابنگ کی جاتی ہے ان امریکہ سینیٹرز کے لیے اور باقی چیزوں کے لیے. آپ یوٹیوب پہ چلے جائیں, آپ دیکھیے گا تمام کیپشن اب آپ کو ہندی زبان میں نظر آتی ہے. اٹس دیئر نیشنل لینگویج اینڈ دے مسٹ بی پراؤڈ آف اٹ, بٹ دا پیپل آر پروونگ دیم سیلف, دے نو کہ دنیا میں ہم نے اپنے نام کو پروموٹ کیسے کرنا ہے. میری المیہ یہ ہے کہ ہم پاکستان میں صرف پاکستان کے ڈرامے اور فلمیں دکھا کے ہی یہ سمجھتے ہیں کہ ہم نے کر دیا, مگر
بہت سے آگے نہیں بڑھتے. یہ مصیبت تو یہی ہے کہ ہر ڈرامہ وہی ہوتا ہے.
ایگزیکٹلی نہیں, آئی ایس پی آر سر اب بھی انہوں نے ایک فلم بنانے کے لیے میرا خیال ہے کروڑوں روپیہ خرچ کیا ہے. وہ فلم اردو میں ہی بنی اور پاکستان میں ہی چلی اور وہیں پہ چل کے مر جائے گی. سر آج جب یہ میں بات کرتی ہوں, بڑا عجیب سا سوال میرے دماغ میں آیا. مولانا فضل الرحمان صاحب جو ہیں ہی واز پارٹ آف پی ڈی ایم, ٹھیک. آج مولانا صاحب کو پھر ابھی انہوں نے فارم 47 میں تبدیلی کر کے سیٹیں بھی دلوا دی. مولانا فضل الرحمان صاحب نے آج بڑی کمال کی عجیب و غریب سٹیٹمنٹ دی ہے, حالانکہ ہی واز آلسو ورکنگ فار دیم. انہوں نے یہ کہا ہے اور انٹرنیشنل میڈیا نے اس کو کور کیا کہ تم اگر وردی پہن کر مجھ پر روپ ڈالنا چاہتے ہو تو یہ تمہاری بھول ہے. یہ پشاور میں 8 فروری کے دھاندلی کے خلاف اپنی پارٹی کی تحریک کے سلسلے میں 30ویں جلسے میں مولانا اسٹیبلشمنٹ کو براہ راست مخاطب کیا اور انہوں نے کہا کہ معاملات ٹھیک کر لو. انہوں نے کہا تم اگر وردی پہن کر مجھ پر روپ ڈالنا چاہتے ہو تمہاری بھول ہے, تم میرے قریب بھی نہیں آ سکتے, معاملات ٹھیک کر لو اور آپ اپنی حدود میں رہو. یہ بالکل اسی طرح کا بیان ہے جو ایک زمانے میں جناب زرداری صاحب نے دیا تھا, آلموسٹ سیم بیان. تو کچھ فرمائیں گے؟
انہوں نے تو ڈائریکٹلی کہا تھا کہ جی تم تو 3 سال بعد چلے جاؤ گے, ہم تمہاری اینٹ سے اینٹ بجا دیں گے, ہم یہاں ہمیشہ رہیں گے. یہ انہوں نے زرداری صاحب
نے تمہیں. جی سر تو یہ کیا ہو گیا مولانا فضل الرحمان صاحب کو کہ وہ اتنے منحرف ہو گئے ہیں, حالانکہ ان کو فارم 47 میں تبدیلی کے تحت کچھ سیٹیں بھی دلوا دی ہیں.
جی, مولانا صاحب کا پرابلم یہ ہے کہ نواز شریف صاحب,
ہمارا ٹیکنیکل تھوڑی سی پرابلم آئی ہے اور آپ جو لوگ ٹیلی ویژن دیکھ رہے ہیں آپ محسوس کر سکتے ہیں کہ ہماری ٹیلی فون کی لائن اسکائپ کا جو کنیکشن ہے وہ ہولڈ ہوا ہے. بہرحال کہا جاتا ہے کہ الیکشن میں فوج کا کوئی کردار نہیں. میں آپ کو واضح کر دیتا ہوں کہ آئین اور قانون میں ایسے کوئی قوانین نہیں کہ فوج سیاست پر بات کرے. یہ بھی بیان انہوں نے پشاور میں دیا, ڈائریکٹلی انہوں نے ہر جگہ پہ ہٹ کیا تو انہوں نے صرف فوج کو کیا. انہوں نے پشاور کے جلسے میں خطاب کے دوران کہا کہ فوج کو اب قبائلی علاقوں سے نکلنا ہوگا, ہمیں امن دینے کے نام پر قبائل کو تباہ و برباد کر کے رکھ دیا. انہوں نے جلسہ کے شرکاء سے خطاب کے دوران کہا کہ جب تک فضل الرحمان زندہ ہے فضل الرحمان خاموش نہیں بیٹھے گا. میں جس جگہ کھڑا ہوں دلیل کے ساتھ کھڑا ہوں, مجھے کیا ضرورت ہے کہ 10 تک لوگوں کو اکٹھا کر کے آج جلسہ کروں. مطلب مولانا صاحب نے کیے تو غدر ہی ہیں آج تک. جی سر, آئی ایم سوری, وی ور ڈسکنیکٹڈ. جی سر.
اچھا, یہ ان کا بیان میں نے دیکھا تھا. وہ میں یہی کہہ رہا تھا کہ ان کو شکایت یہ ہے کہ جی دوسروں کو آپ نے بہت کچھ دے دیا اور مجھے اتنا نہیں دیا. جتا تو دیا تھوڑا بہت, لیکن اتنا نہیں ملا کہ میں اس سے کوئی اپنی پوزیشن بنا سکتا. وزارت بھی نہیں ملی, کوئی کشمیر کمیٹی بھی نہیں ملی, کوئی گورنر, حالانکہ ابھی بھی ان کا اب شاید بدل گیا میرا خیال ہے, ابھی پیپل پارٹی نے نیا لگا لیا, ابھی تک تو ان کا ہی گورنر تھا. تو ان کو ناراضگی ہے, لیکن ناراضگی کے ساتھ ساتھ مولانا صاحب کا ایک رول بھی ہے اور ان کا ایک جمہوری جو تحریکیں چلی ہیں اس میں ان کا حصہ بھی رہا ہے, ان کی پارٹی کا بھی حصہ رہا ہے. تو اب وہ یہ دیکھ رہے ہیں کہ جی یہ تو معاملات اس طرف جا رہے ہیں جہاں ہمیں دوسری پارٹیوں کے ساتھ, اچکزے کے ساتھ, میرا خیال ہے عمران خان کے ساتھ بھی, باقی مینگلز اور ان سب کے ساتھ مل کے ایک اپوزیشن بنانی پڑے گی, کیونکہ एस्टेब्लिशमेंट ने बहुत बड़ा रोल, बहुत बड़ा हिस्सा अपने खाते में डाल दिया और किसी को वो क्रिएट नहीं कर, हर चीज में वो घुस गए, हर चीज में हिस्सा, ये भी मैंने करना है, माननीय एग्रीकल्चर फलाना फलाना सब हमने करना है। तो वो उनको नजर आ रहा है कि जी ये सारा कुछ बैठ जाएंगे लेके और ये बाकी जो है एजेंटों की तरह इधर उधर घूमते फिरेंगे, हमें कुछ भी नहीं मिलेगा। तो उन्होंने पॉलिसी अगर बदली है तो मेरा ख्याल है उनको इस पॉलिसी पे खड़ा रहना चाहिए और जरा तगड़े होकर खड़ा रहना चाहिए, जरा खुल के सामने आके बोलना चाहिए कि जी ठीक है जो कुछ पहले हुआ हमने किया, गलत किया, सही किया, अब आप हम इस पॉलिसी में आ गए और ये हम आपको नहीं करने देंगे। और इसी तरह अगर सारी सियासी कुमतें मिल जाए तो फिर मामला आगे सही तरीके से बढ़ेंगे,
बढ़ सकेंगे। सर मैं आपको, बल्कि भी आपने पिशावर का जिक्र किया है कि जो गवर्नर हैं वहां पे आज ही बल्कि बयान है जनाब वजीर आला केपीके का, गंडापुर साहब का, तो ख्याल किया जाता है कि जाहिर है उनको डाउन साइज करने के लिए या उनको लेट डाउन करने के लिए, वो कहते हैं ना कि थोड़ी र्यूमर्स हैं कि वहां शायद गवर्नर राज नाफिज किया जाएगा। तो जनाब उन्होंने बड़ा सख्त बयान दिया है, आप हमारे जो अमीन गंडापुर है उन्होंने कहा कि अगर खैबर पख्तूनख्वा में गवर्नर राज लगाया तो मैं गवर्नर हाउस पर हम कब्जा कर लेंगे। अमीन गंडापुर ने कहा, उन्होंने कहा हम मानते हैं कि 9 मई यौम सियाह है, इसकी मजम्मत भी करते हैं और ये तयन करना भी जरूरी है कि 9 मई का वाकया करने वाले हकीकत में हैं कौन। तो अगर ये यहां गवर्नर राज लेके आते हैं, यानी कोई एमरजेंसी आने का चांस तो नहीं कि एक तरफ आपकी अदालतों ने जो आपकी 23 सीट्स थी, रिजर्व सीट्स थी, उनको क्या कर देते हैं, यानी वो अब नहीं रही, कालादम उनको करार दे दिया गया, यानी वो 23 सीटें कालादम हो गई। अगर यहां गवर्नर राज आ जाता है तो क्या महसूस करते हैं कि पाकिस्तान कहां खड़ा है फिर?
नहीं, ये तो बहुत बहुत ही नेगेटिव और बहुत ही बैकवर्ड एक स्टेप होगा अगर गवर्नर राज इस तरह लगा दिया। वोट 70-80% लोगों ने वहां उस पार्टी को वोट दिए, कोई ये आम मतलब खाली अमीन गंडापुर साहब या पीटीआई का नहीं है या इमरान खान का नहीं है, वहां के लोग भी कोई मैटर करते हैं, फिर उनका वोट भी कोई मैटर करता है या नहीं करता। और वहां के लोग जो है ना वो बहुत ज्यादा पॉलिटिकली अवेयर और बहुत,
पिशावर ने हमेशा बड़ा अवेयर रोल प्ले किया,
हमेशा पिशावर केपीके के लोग जो है वो सियासी तौर पे बड़े जबरदस्त फैसले करते हैं।
एग्जैक्टली, और ये आज से नहीं 400 साल पहले।
जी, एक और बात भी याद रखिए कि पिशावर और इर्द गिर्द और कबायली इलाके ये सारे के सारे लोग जो हैं ये अपने हर आदमी के साथ बंदूक भी होती है और वो उनके जुज है, उनकी पर्सनैलिटी का एक हिस्सा है। जिस आदमी के कंधे पे बंदूक नहीं होती उसको लोग समझते हैं कि ये कोई पागल है, तो पूछते हैं कि भाई तुम्हारा असला किधर है, और वो हर एक आदमी असला के चलता है और ये बैलेंस ऑफ पावर क्रिएट करता है। ये बात, हर एक के पास बंदूक है इसलिए कोई किसी से छेड़छाड़ ज्यादा नहीं करता। इस तरह की ये लूट मार जैसे कराची में होती है ना, आया पकड़ा, इस तरह की वहां नहीं हो सकती।
सर आप ये खुद ही कराची का नाम ले आए, मैं अब कराची को भी सैर करा लूं। कराची में तो एक अरसे से पीपल्स पार्टी की हुकूमत है। यस, मैं मानती हूं कि जनाब कहा गया कि हमेशा, और जो हमारे जो प्राइम मिनिस्टर हैं वो जब कराची गए थे शायद उन्होंने एक्सेप्ट भी किया, और ये सिर्फ मगर देयर वाज अ टाइम कि पीपल्स पार्टी की सेंटर में भी गवर्नमेंट थी और पीपल्स पार्टी की कराची में तो हमेशा हुकूमत रही। तो क्या वजह है कि कराची इतनी मखदूश हालत में है, कच्चे के डाकू, पक्के के डाकू? तो अगर आप कौम को सिक्योरिटी नहीं देंगे तो लोग तो वैशी हो जाएंगे।
देखिए, कराची में और सिंध में पीपल्स पार्टी की हुकूमत है, ये तो बात सही है, लेकिन कराची एक बहुत ही कंट्रोवर्शियल कह लें या पीपीपी के लिए एक चैलेंज हमेशा से रहा है। एमक्यूएम बनाई गई तो एमक्यूएम वाले खड़े हो गए उनके खिलाफ, जब एमक्यूएम हटाई गई तो पीटीआई आके खड़े हो गए। पीपीपी को वो हिस्सा जिस तरीके से कराची के लोगों ने कभी भी नहीं दिया और ना मेरा ख्याल देंगे, जबरदस्ती आके 2-4 सीटें इधर उधर जीत ले वो तो ठीक है, लेकिन वो हमेशा अपोजिशन जो है पीपीपी की वो कराची होती है और बाकी पूरा सिंध जो है वो उनका होता है। तो ये वजह है कि वहां पे वो अटेंशन भी नहीं देते, पैसे भी नहीं देते, उनको ठीक भी नहीं करते, वहां पे वो गवर्नमेंट लोकल गवर्नमेंट भी नहीं लाते, सही इलेक्शन भी नहीं कराते, लोगों के वोट भी सही नहीं काउंट होते, बस اسٹیبلشمنٹ نے ایک اپنا کنٹرول وہاں بنا لیا ہے کہ جسے چاہے ایم کے ایم کو چاہے تو وہ جیت جاتی ہے، تو کبھی پی ٹی آئی جیت جاتی ہے یا کبھی کوئی اور انڈیپینڈنٹ جیت جاتا ہے، لیکن پی 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 والوں کے لیے سب سے بڑا چیلنج کراچی ہے، اور وہ کراچی کو اٹینشن بھی نہیں پے کرتے، اس لیے کہ یہ تو ہمارے ہیں ہی نہیں اور نہ ہمارے ہوں گے، ایک بڑا ایک مصیبت والی سچویشن ہے۔
مگر سر یہ تو پھر قیمت تو کراچی چکا رہا ہے نا، سیم وے یہ لوگ اپنی زمینوں کو پانی بھی دے لیتے ہیں، یہ لوگ اپنی مراد بھی حاصل کر لیتے ہیں، بٹ انفارچونیٹلی
تو ان کی جائیداد ہے نا، وہ تو ہم ان بادشاہی ان کی، وہاں کوئی ان کو نہیں روک سکتا،
اس کی قیمت تو کراچی چکا رہا ہے۔ میں جو آپ سے لاسٹ سوال جو کرنا چاہتی ہوں وہ یہ کرنا چاہتی ہوں، اور آپ کو ایک یاد ہے جس دن آپ بھی تھے تو میں نے کہا تھا تقریباً 332 کے قریب فوجی ان کے بارے میں ہے، چند ایک بریگیڈیئرز کا، کرنلز کا، اور چند لوگوں کی ریٹائرمنٹ، یا انہوں نے جو بھی اپنی ایک کیپٹن بھی ہے جنہوں نے واقعی ریٹائرمنٹ لے لی۔ میں مانتی ہوں کیپٹن شپٹن جب دیر آر ریزن کہ ترقی نہیں ہوتی یا کوئی اور پرابلمز، اے سی آر ٹھیک نہیں بنتی، مگر سر وہ لوگ جو لائن میں کھڑے ہیں کہ اگلی سینئر کمانڈ ان کو مل سکتی ہے، ان کی ریٹائرمنٹ تو از اے کوشچن مارک۔ مجھے آپ بتائیں گے کہ پاکستان میں ایک اور تبدیلی کی توقع کی جا رہی ہے کہ مسلم لیگ نون چاہتی ہے کہ حکومت میں پیپلز پارٹی صرف ہمیں سہولت کار نہ بنے بلکہ وہ ہمارے ساتھ مل کے حکومت کریں، اور ان کا فرسٹ ریزرویشن یا فرسٹ کنسرن ہے کہ وزیر خارجہ کی پوزیشن جو ملے۔ خیال کیا جاتا ہے کہ یہ بلاول بھٹو صاحب یا ہنا ربانی کھر ایلیجیبل ہیں اس پوزیشن کے لیے، تو کیا فرمائیں گے آپ کو کہ یہ حکومت پیپلز پارٹی مان جائے گی، اور کیا وہ جو مصیبتیں ہیں اس وقت ان کو اپنے گلے لے لے گی، کیونکہ پی ڈی ایم ون کی ایک مصیبت تو آ گئی گلے میں جس پہ پیپلز پارٹی کا نام تو نہیں آیا مگر پرائم منسٹر صاحب تو ہیں، وہ گندم سکینڈل۔
بالکل آ گئی، پی ڈی ایم ون کا جو تجربہ ہے پیپلز پارٹی کا، اور اس میں بلاول صاحب فارن منسٹر تھے، لیکن وہ آپ کو یاد ہوگا اور ابھی بھی آپ دیکھ لیں ریکارڈ دیکھ لیں، وہ کسی اور منسٹری اور پرفارمنس اور اکانومی اور یہ قیمتوں کا بڑھنا اور یہ گیس کی قیمتیں بجلی، ان کا کبھی انہوں نے ذمہ داری نہیں لی ایز اے منسٹر آف دی کیبنیٹ، چاہے وہ فارن منسٹر تھے لیکن ایز اے منسٹر آف دی کیبنیٹ یہ پوری کیبنیٹ کی ذمہ داری ہوتی ہے جو فیصلے ہوتے ہیں، انہوں نے کبھی ذمہ داری نہیں، انہوں نے کہا جی وہ تو ان سے پوچھیں اب ان کا کام، اور یہی وہ اب بھی کرنا چاہتے ہیں، اگر وہ آئیں گے تو دیکھیں گے کہ جی اگر یہ سیٹ اپ چل رہا ہے تھوڑا کچھ تھوڑا سا پاؤں جم رہے ہیں، اس کے عدالتوں نے کوئی ایسے فیصلے دے دیے جو زیادہ ان کو اکھاڑ پچاڑ نہیں ہوئی اور یہ تھوڑا لمبا چل جائے گا سال دو سال، تو وہ آ جائیں گے، لیکن وہ آئیں گے اسی شرط پہ، اور یہ کوئی ان کے لیے مسئلہ نہیں ہے کہ جی کون وزیر خارجہ ہوگا یا کون ہوگی یا کون سی وزارت چاہیے، وہ جو وزارت چاہیں گے ان کو مل جائے گی، اور وہ وہ چاہتے ہیں کہ جی ہمارے پیچھے یہ نون والے چاہتے ہیں ہمارے پیچھے یہ کھڑے ہو جائے کہ ہمیں کوئی یہ فوجی زیادہ بلیک میل نہ کر سکے، ہمیں جس وقت نہ چاہے گرا نہ سکے، ان کا تو مقصد یہ ہے کہ ہم بیٹھے رہیں اور اپنا کام کرتے رہیں اور یہ سکینڈل کو ہم ہینڈل کر لیں گے، کوئی ایسا بے شمار سکینڈل آئے چلے گئے اب کیا ہوا، تو وہ ایسی بات نہیں ہے، مگر یہ کہ پیپل پارٹی والے بڑے ذرا
ٹھنڈے دماغ کے لوگ ہیں، ٹھنڈے دماغ کے لوگ ہیں، وہ اپنی چال پہ چلتے ہیں،
بالکل
سر۔ سر میرا ایک دم سے یہ سوال، بلکہ میرے شروع کے سوالوں میں تھا، میں نے ہمیشہ سے یہی کہا جب سے یہ پرابلمز آئی ہیں، جب باجوہ صاحب کا آتا تھا کہ وہ ہمارے جرنلسٹ سے ملاقات بھی کرتے رہے، کیا کیا کہا، تو میں یہ کہتی تھی کہ تاریخ اپنے آپ کو رقم کر لیتی ہے، کسی نہ کسی نے یہ جب کتابیں لکھی تو مطلب وہ فیکٹس آشکار ہوں گے جو ناقابل برداشت ہوں گے، تو مگر وہ کہتے ہیں نا کہ بدنام جو ہوں گے تو کیا نام نہ ہوگا، کوئی بات نہیں، بادشاہت مل جائے گی اپنی اگلی آنے والی نسلوں کے لیے، لاکھوں کروڑوں اربوں چھوڑ کے جائیں گے، ابھی بھی یحییٰ خان صاحب کے بیٹے ہوں، اب تو سنا میں بڑی اسلامی مذہبی داڑھی واڑی رکھ لی ہے، اور مگر جتنے بھی یہ لوگ ہیں جنرل جتنے گزرے ہیں ان کے بچے یشی کی زندگی گزارے۔ میرا سر سوال یہ ہے کہ کاکڑ صاحب کا جو ایک معاملہ ہوا وہ بڑی عجیب سی بات ہوئی، کہ ہوٹل میں کھانا کھا رہے تھے اور وہاں پر ایک صاحب آ جاتے ہیں، وہ کاکڑ صاحب کو گندم کے بارے میں کچھ سناتے ہیں، تو کاکڑ صاحب ان کو جواب میں دیتے ہیں مجھے بھی پتا ہے فارم 47، یعنی اگر تم آج ممبر پارلیمنٹ ہو تو اس کے پیچھے فارم 47 ہے، دیٹ از سر اس کو میڈیا نے بڑا اٹھایا، ابھی کچھ اس کے بارے میں فرمائیں گے، یہ تو بڑا بے عزتی ہے،
کہا میں نے اگر فارم 47 کی بات کی تو تم لوگ منہ چھپاتے پھرو گے. اس کا مطلب ہے کہ بہت بڑا گڑبڑ گھٹالا وہاں بیٹھا ہوا ہے, چھپا کے بیٹھے ہوئے ہیں یہ اس پہ بلیک میل کرنے کے لیے کہ جی مجھے کچھ دو جلدی جلدی, سینیٹر تو بنا دیا ان کو, اب مجھے پوزیشن بھی دو, فارن منسٹر بناؤ یا کچھ اور بناؤ یا جلدی سے دو ورنہ میں تمہارا بڑا پھوڑ دوں گا. وہ تو یہ دھمکی دے
دیکھیے جی اب کس کس کی ہانڈی چوراہے میں پھوٹتی ہے. سر آپ کا بہت شکریہ کہ آپ میرے ساتھ ہیں. ظاہر ہے دکھ کی گھڑی غم کی گھڑی میں جب ہم اکٹھے مل کے بات کر لیتے ہیں تو مداوا ہو جاتا ہے. آپ کی اجازت ہو تو میں آپ کے بارے میں آپ کی صحت کے لیے خاص طور پہ دعا کی اپیل کروں گی. مگر آر آل بردرز اینڈ سسٹرز آر گیٹنگ ینگر ڈے بائی ڈے. شاہین سہبائی صاحب از اے ونڈرفل پرسن, ماشاء اللہ ماشاء اللہ. سر آپ کا بہت شکریہ, آپ اپنی دعاؤں میں خاص طور پہ ان کو